आवाज आ रही है, आ रही है ना आवाज?
आ रही है
इसको हटा दो, ये हटा दो,
आ जाओ
इसको, नहीं इसमें इसको, आप यही बैठ रहे वरना मैं भी नीचे चले जाऊंगा।
अरे
नहीं आप, अच्छा हो जाएगा, जजाक मिलेगा,
आ जाओ भाई सब करीब करीब आ जाओ।
الحمد لله والصلاة والسلام على سيدنا محمد وعلى آله وأصحابه أجمعين. الحمد لله والصلاة والسلام على سيدنا محمد وعلى آله وأصحابه أجمعين. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. فمن زحزح عن النار وأدخل الجنة فقد فاز وما الحياة الدنيا إلا متاع الغرور صدق الله العظيم. اللهم صل على سيدنا محمد النبي الأمي وعلى آله وأصحابه وسلم. اللهم صل على سيدنا محمد النبي الأمي وعلى آله وأصحابه وسلم. میرے معزز مسلمان بزرگو، عزیز بھائیو اور امت مسلمہ کی مقدس ماں اور بہنوں، اللہ رب العزت نے ہر انسان کے اندر چند خواہشات رکھی ہیں اور جسے وہ مل جائیں وہ حقیقت میں ایک کامیاب انسان کہلاتا ہے. وہ کامیابی جو اللہ نے بتلائی ہے وہ اسے نصیب ہوتی ہے. ہر انسان کی فطرت کی اندر کی آواز ہے کہ وہ صحت مند رہے، کوئی بیمار نہیں رہنا چاہتا. ہر آدمی کی فطرت کی اندر کی آواز ہے وہ جوان رہے، بوڑھا کوئی نہیں ہونا چاہتا. ہر آدمی کی فطرت کی آواز ہے اس کی ہر خواہش پوری ہو، کوئی اپنی زندگی میں خواہشات ٹوٹتے دیکھنا پسند نہیں کرتا. ہر آدمی کی فطرت کی آواز ہے وہ ہمیشہ زندہ رہے، زندگی چاہتا ہے، تبھی تو ہسپتال بھرے پڑے ہیں. یہ اندر کی آواز ہے، وہ صحت مند رہنا چاہتا ہے، وہ جوان رہنا چاہتا ہے، وہ زندہ رہنا چاہتا ہے، وہ اپنی ہر خواہش پورا ہوتے دیکھنا چاہتا ہے. مرد ہے، عورت ہے، امیر ہے، غریب ہے، شہری ہے، دیہاتی ہے، پڑھا لکھا ہے، جاہل ہے، بچہ ہے، جوان ہے، بوڑھا ہے، سب یہ چاہتے ہیں، صحت چاہتے ہیں، جوانی چاہتے ہیں، زندگی چاہتے ہیں، ہر خواہش اپنی آنکھوں کے سامنے پورا ہوتا دیکھنا چاہتے ہیں. تو بتائیے نا، جب یہ اندر کی آواز ہے جسے یہ نصیب ہو یا وہ کامیاب ہے نا. باقی جتنی کامیابی کی شکلیں ہیں وہ ایک آدمی کے سامنے وہ کامیاب، دوسرے کی نظر میں وہی آدمی ناکام. مثلا ایک آدمی کا، یا ڈاکٹر بن جاؤں میں کامیاب ہو جاؤں گا، دوسرے کہتا ڈاکٹر بن کے پاگل ہو رہا ہے، انجینئر بن جاؤ اس میں کامیابی. تیسرا کہتا انجینئر میں کیا رکھا ہے، جائیداد زمینیں اپنی ہو جائیں بس پھر کامیابی ہے. چوتھا کہہ رہا ہے کیا کرنا ہے زمینوں کے چکروں میں، ایک کارخانہ ہی اپنی بن جائے، فیکٹری اپنی بن جائے پھر کامیاب ہو جائیں گے. دوسرا کہتا ہے کون فیکٹریوں کے چکر میں نا، وزارت مل جائے پیسہ خود آنا شروع ہو جائے گا. پانچواں کہتا ہے میاں وزارت میں تو لگاتے ہیں پیسے، پولیس ہی بن جاؤں بغیر خرچ کی آمدنی شروع ہو جائے گی. تو ہر آدمی اپنے خیال میں کامیابی چاہتا ہے. باقی جتنی کامیابی ہیں اس میں دو رائے ہو سکتی ہیں، ایک اسے کامیابی کہے گا، دوسرا اسے ناکامی کہے گا. ایک اسے کامیابی کہے گا، دوسرا اسے ناکامی کہے گا. لیکن یہ جو چار چیزیں میں نے آپ کو بتائیں، یہاں دو رائے نہیں ہے. کوئی بوڑھا نہیں رہنا چاہتا، کوئی بیمار نہیں رہنا چاہتا، کوئی مرنا نہیں چاہتا، کوئی اپنی زندگی کی خواہشات ٹوٹتا ہوا دیکھنا نہیں چاہتا. हर आदमी की राय एक है यहाँ, सब जवान रहना चाहते हैं, सब सेहतमंद रहना चाहते हैं, सब अपनी ख्वाहिशात पूरा होना देखना चाहते हैं और सब जिंदगी चाहते हैं। तो मेरे अजीजो क्या मतलब है? मतलब यह है कि जिसे ये चारों चीजें मिल गईं वो कामयाब हुआ ना, जिसे ये चारों चीजें मिल गईं वो कामयाब हुआ, और जिसे ये चारों चीजें नहीं मिली वो नाकाम हुआ। कुरान भी यही कह रहा, फमन ज़ुहज़िह अनिल नार व उदखिलल जन्न फ़क़द फ़ास, जो जहन्नम से बच गया जन्नत में चला गया उसे जवानी ऐसी मिलेगी जिसमें बुढ़ापा नहीं आएगा, सेहत ऐसी मिलेगी जिसमें बीमारी नहीं आएगी, जिंदगी ऐसी मिलेगी जिसमें मौत नहीं आएगी, और उसकी जिंदगी की हर ख्वाहिश वहां पूरी होगी। तो क्या मतलब? एक और वतन है, एक और वतन, एक और वतन है, और उसने उस वतन की आवाज हम सब के अंदर मौजूद है, हम सब के अंदर आवाज मौजूद है कि ये नहीं वतन, ये नहीं रहशगा, ये नहीं घर, ये नहीं जिंदगी, ये सफर, ये सफर, ये सफर। एक वतन और है, और उस वतन की कामयाबी असल कामयाबी है जहां जवानी ऐसी जिसमें बुढ़ापा कोई नहीं, सेहत ऐसी बीमारी कोई नहीं, जिंदगी ऐसी मौत कोई नहीं, और ऐसी ख्वाहिशात की जिंदगी, वलकुम फीहा मा तश्तही अनफुसकुम वलकुम फीहा मा तदाउन, वहां वो होगा जो तू चाहेगा। तो मेरे अजीजो जिसे वो कामयाबी मिल गई वो कामयाब है, वो कामयाब है। एक नौजवान ने अपने घर बनाया बड़ा खूबसूरत, और दुनिया वालों से आके कहा बड़ा खूबसूरत घर बनाया मैंने, आओ देखो, फर्नीचर भी दुबई से लाया है, डिजाइनर भी बड़ा अच्छा है, इंजीनियर भी बड़ा बढ़िया बुलाया है, मटेरियल भी बड़ा लगाया है, फर्नीचर भी बड़ा शानदार लाया है। सबने आके खूब तारीफें की। एक बूढ़ा जिसके सर के बाल सफेद, सर की आंखों की बिनाई कमजोर, दिल की आंखों की रोशनी बड़ी तेज, उसने उस नौजवान के कंधे पे हाथ रखा, कहा बेटे तेरा घर बहुत खूब है, तेरा घर बहुत खूब है, लेकिन बेटे इसमें दो खामियां हैं, दो खामियां, जवान हो और गर्म खून हो, जेब में पैसा हो, पास गाड़ी हो, हाँ, तो बस औकात बूढ़े बाप की बात भी अच्छी नहीं लगती, और जवान बच्चियों को बूढ़ी माँ की बातें भी अच्छी नहीं लगती, जवानी है ही बड़ी मस्तानी, तो उस नौजवान को गैर की बात कहाँ बर्दाश्त होती थी। तो झुंझला कर कहने लगा, बड़े मियां सारी दुनिया तारीफ कर रही है, आपको मेरे घर के अंदर कौन सी खामियां नजर आ गई? लेकिन वो तो बड़ा खैरखा था उस नौजवान का, क्या बड़े बेटे इसमें दो खामियां, दो खामियां, एक खामी यह है ये मकान हमेशा का नहीं, दूसरा ये कि इसका मकीन भी हमेशा का नहीं, न ये मकान हमेशा का है न इसका रिहायशी हमेशा का है। तो उस वक्त दिल इतने सख्त नहीं हुए थे, दो चीजों दिल बड़े सख्त हो जाते हैं, एक आंख को गलत देखना, दूसरा लुकमा हराम, इन दोनों की नहूसत से दिल बड़ा सख्त हो जाता है, तौबे की तौफीक सल्ब हो जाती है, तौबा की तौफीक सल्ब हो जाती है, आंख का हराम देखना और लुकमा हराम का खाना। आज दुनिया की सोसाइटियों में ये गुनाह दोनों बहुत ज्यादा हो गए, आंख हराम देखती है और लुकमा हलाल नहीं रहा, तौबा की तौफीक नहीं होती, अपने हाथों से जनाजे देखते हैं, कब्र में उतारते हैं, मजाल है कि इसका दिल पिस जाए, इसकी जिंदगी में तब्दीली आ जाए। तुम्हारा दिल इतने सख्त नहीं थे। जब उस नौजवान ने यह बात सुनी सर झुका लिया, निदामत के साथ बड़े मियाँ से कहने लगे, बड़े मियाँ कोई ऐसा मकान भी है जहाँ की रहायश पायदार हो और जहाँ का रहने वाला भी पायदार हो? बड़े मियाँ ने कहा, बेटे हाँ मेरे पास उसके कुछ नक्शे हैं, तुम देख लो, वो जो पसंद आ जाए। इन्नल मुत्तकीन फी मकामिन अमीन फी जन्नतिन व उयून यलबसून मिन सुंदुसिन व इस्तबरकिन मुतकाबिलीन कذلك وزوجناهم بحور عين يدعون فيها بكل فاكهة آمنين لا يذوقون فيها الموت إلا الموتة الأولى وقاهم عذاب الجحيم। बेटे एक नक्शा और भी है, فيها أنهار من ماء غير آس وأنهار من لبن لم يتغير طعمه وأنهار من خمر لذة للشاربين وأنهار من عسل مصفى. بڑے اس کی ایک تصویر اور بھی ہے. ان المتقین فی مقام امین فی جنات و عیون. بیٹے ایک اور بھی ہے. ان للمتقین مفازا حدائق و اعنابا و کواعب اترابا و کأسا دهاقا. بیٹے ایک نقشہ اور بھی ہے. لا يسمعون فیها لغوا ولا تأثیما الا قیلا سلاما سلاما و اصحاب الیمین ما اصحاب الیمین فی صدر مخضود و طلح منضود و ظل ممدود و ماء مسکوب و فاکیة کثیرة لا مقطوعة ولا ممنوعة وفرش مرفوعة إنا أنشأناهن إن شاء. وہ سوسائٹی اور بستی ایسی شاندار ہے جس کی جوانی بھی پائیدار ہے, جس کا حسن بھی پائیدار ہے, جسے آنکھوں کی چمک بھی پائیدار ہے, جس میں ہڈیوں کا گودا بھی پائیدار ہے, جس میں صحت بھی پائیدار ہے, جس میں نعمتیں جو مل رہی ہیں وہ بھی پائیدار ہے, اور جہاں زندگی بھی پائیدار ہے, اور جہاں کے محلات بھی پائیدار ہیں, جہاں کے نہریں اور جسے کہیں کہ پھل بھی پائیدار ہیں, وہ بستی بھی پائیدار اور وہاں کا رہائشی رہنے والا بھی پائیدار ہے. تو وہ ایک زندگی ہے, وہ ایک زندگی ہے. لیکن میرے عزیزو, یہ ہماری فطرت کی آواز ہے کہ اصل کامیابی وہ ہے. لیکن دنیا کی ان چھوٹی موٹی کامیابیوں نے ایسا گھیر رکھا ہے کہ وہ حقیقی زندگی نظروں سے اوجھل ہو گئی. دیکھو نا, میں اگر سوچتا ہوں تو اپنے بچوں کے لیے کیا سوچتا ہوں, سوچتا ہوں تو اپنی بیٹی کے لیے کیا سوچتا ہوں, سوچتا ہوں تو اپنے لیے کیا سوچتا ہوں, سوچتا ہوں تو اپنے متعلقین کے لیے کیا سوچتا ہوں. ٹھیک ہے, لباس بھی, کپڑا بھی, کھانا بھی, یہاں کا گھر بھی انسانی فطرت کی ضرورت ہے, یہ بھی ٹھیک ہے. لیکن میرے عزیزو, بتاؤ تو صحیح, اس وطن کو میں کتنا سوچتا ہوں, اپنے لیے, اپنے بچوں کے لیے, اپنی بیوی کے لیے, وہ سوچ میرے اندر کتنی ہے, 24 گھنٹے میں کتنی مرتبہ وہ سوچ میرے اندر آتی ہے, کتنی مرتبہ میرے دل پہ دستک دیتی ہے یہ بات کہ اصل وطن وہ وطن ہے. تو اصل کامیابی یہ ہے کہ اللہ اس وطن کی پائیدار صحت دے دے, پائیدار زندگی دے دے, اور خواہشات بھری زندگی دے دے, اور پائیدار جوانی دے دے. جسے وہ مل گئی وہ کامیاب ہے نا. وہ یہ اندر کی آواز ہے, میری فطرت کی آواز, آپ کی فطرت کی آواز ہے کہ یہ کامیابی نہیں ہے, یہ کامیابی نہیں ہے. جسے وہ کامیابی مل گئی وہ کامیاب. فمن زحزح عن النار وادخل الجنہ فقد فاز. یہ کامیاب آدمی ہے جسے وہ وطن مل گیا. ہاں ارے بھائی, یہاں سب کچھ بھی مل جائے, قدموں میں آ جائے, قسم خدا کی وہ کامیابی نہیں ملی, اس سے بڑا ناکام کوئی نہیں. اور کوئی یہاں دال روٹی بھی گزارا کر لے, جھونپڑیوں میں رہ جائے, وہ وطن اس کا سمر جائے, اس سے بڑا کامیاب کوئی نہیں. اللہ کرے یہ بات آ جائے اندر کہ میرا وہ وطن سنور جائے. نبی علیہ الصلوۃ والسلام فرمایا کرتے تھے, من جعل همه هم الاخرہ کفاه اللہ هم دنیا. ڈپریشن سے نجات کا اس سے بہتر نسخہ کوئی نہیں, ڈپریس ہونے سے نجات اس سے بہتر نسخہ کوئی نہیں, پریشانیوں سے نجات اس سے بہتر. کائنات کا سچے رسول نے یہ نسخہ دیا, یہ گولی ہے گولی. اس لیے مسلمان ڈپریشن میں نہیں جایا کرتا تھا, مسلمان ٹینشن میں نہیں جایا کرتا تھا, مسلمان ڈپریس نہیں ہوا کرتا تھا. یہ مسلمانوں کی بیماریاں ہی نہیں ہیں, یہ کافروں کی زبانوں کی بیماریاں ہیں, ان کے معاشرے کی بیماریاں تھیں. جب ان کی گندی زندگی میرے معاشرے میں آئی تو بیماریاں بھی ساتھ ہی آ گئی. مسلمان اور ڈپریشن کوئی جوڑ نہیں, مسلمان اور ڈپریس کوئی جوڑ نہیں, بلکہ مسلمانوں کا بوڑھا بوڑھا جتنا بڑھاپے میں جاتا ہے اتنی اس کے اندر کی بہاریں اور خوشیوں کی بہاریں اور زیادہ ہوتی. کیوں؟ جیسے ایک کاشتکار ہوتا ہے نا, کاشتکار ایک کٹائی کا وقت آتا ہے اس کے, کٹائی کا وقت جہاں وہ کھیتی کاٹنے لگتا ہے, کھیتی کاٹنے لگتا ہے تو وہ بڑا خوش ہوتا ہے. اس سے پوچھتا ہے کیوں خوش ہو؟ کہ بھائی زندگی بھر باڑھ لگائی, پانی پلایا, اس کی حفاظت کی, اب تو میری کٹائی کا وقت ہے, زندگی کی پونجی कई गुना बढ़कर मुझे मिल जाएगी, खुश होता है ना। इसी तरह सच्चा मुसलमान जब उसकी वतन की घड़ी करीब आती है, जब उसकी वतन की घड़ी करीब आती है, बड़ा खुश होता है। जिंदगी भर की लगाई खेती, अब उसकी कटाई का वक्त करीब आ रहा है। अद्दुनिया मज़रातुल आखिरा, दुनिया आखिरत की खेती है। तो मुसलमान बूढ़ा डिप्रेस नहीं हुआ करता था, मुसलमान टेंशन में नहीं जाया करता था, बल्कि जितनी उसकी उम्र बढ़ती उसका सुकून बढ़ता, उसके अंदर की खुशी बढ़ती, उसका अंदर का चैन बढ़ता। अरे वतन जा रहा हूँ, जिंदगी भर की खेती की कटाई का वक्त आता है। तो मेरा प्यारा नबी फरमाया करते थे, मन जाल हम्मा हम्मल आखिरा कफाहुल्लाह हम्मा दुनियाहु, जिसे वो वतन की फिक्र नसीब हो जाए, जिसे उस वतन की फिक्र नसीब हो जाए, वो दुनिया के सारे फिक्रों और गमों से निजात पा जाएगा। मुसलमान और डिप्रेशन में कोई जोड़ है? मुसलमान और डिप्रेस ये कोई जिंदगी है? कोई जोड़ नहीं मुसलमान की जिंदगी के साथ इन चीजों का। लिखा ही रहता सवाला माफातकुम वाला तफरहु बिमा आताकुम, कुछ मौला ले ले तो मायूस होने की क्या बात है, कुछ अल्लाह दे दे तो तकब्बुर करने की और फख्र करने की क्या बात है। सफर है सफर, असल खुशी और कामयाबी तो उस वतन की बात है, वहां पता चलेगा कौन गधे पे सवार था और कौन घोड़े पे सवार था, कौन कामयाब था और कौन नाकाम था। ये दुनिया तो एक तमाशा है, तमाशा। तो फिर नबी फरमाया करते थे, मन जाल हम्मा हम्मल आखिरा कफाहुल्लाहु हम्मा दुनियाहु, जो अपने उस वतन को अपनी फिक्र बना लेता है कि मेरा वो वतन संवर जाए, वो दुनिया के सारे फिक्रों से निजात पा जाया करता है। एक शख्स काबुल से जाने लगा दिल्ली, मौलाना रूमी रहमतुल्लाह अलैह बात बड़ी खूबसूरत वाकयात से सबक निकाला करते थे। फरमाया जब वो दिल्ली जाने लगा तो अपने दोस्तों से कहा कि दिल्ली जा रहा हूँ, कुछ तोहफे तहाइफ चाहिए तो बता देना। तो उसके परिंदे भी थे, तोते जो पिंजरे के अंदर बंद थे, उनके पास गया, कहा तुम्हें भी कुछ चाहिए, तुम्हारे लिए कुछ तोहफा वगैरह लेके आऊं। तो परिंदों ने, तोतों ने अपनी जबान में पैगाम दिया कि ऐसा करना, जब दिल्ली जाओ तो वहां कहीं अतराफ में दरख्तों के झुंड पे जाना, जहां तुम्हें तोते नजर आ जाएं तो उन्हें हम एक पैगाम दे देना कि तुम्हारे कुछ तोते साथी, तुम्हारी बिलादरी के लोग पिंजरों के अंदर कैद बंद की सोबतें और जिंदगी के दिन रात गुजार रहे हैं, तुम कितने बेवफा हो, अपने बिलादरी के लोगों के तुम्हें फिक्र ही कोई नहीं, आजाद फिजाओं में घूम रहे हो और तुम्हारे बिलादरी के लोग पिंजरों के अंदर कैद बंद की जिंदगी के रात दिन गुजार रहे हैं, बस ये हमारा पैगाम दे देना। अब ये शख्स दिल्ली गया, तोहफे तहाइफ खरीदे, फिर उन तोते का पैगाम देने के लिए बाहर निकला, दरख्तों पर कुछ तोते नजर आए तो उन्हें वो पैगाम दिया तोतों का कि तुम्हारे बिलादरी के कुछ साथी पिंजरों के अंदर जिंदगी के रात दिन कैद बंद में गुजार रहे हैं और तुम आजाद फिजाओं में मजे कर रहे हो, तुम्हें उनकी फिक्र ही कोई नहीं। ये दर्द भरा पैगाम जब सुनाया तो एक तोता शाख से नीचे गिराया, शाख से नीचे गिराया। इसे बड़ा अफसोस हुआ कि ऐसा दर्द भरा पैगाम कि एक तोते की जान ही चली गई। वापिस आकर अपने परिंदे जो उसके पिंजरे के अंदर थे उनको ये पैगाम सुनाया तो एक तोते ने ये पैगाम सुनते ही अपना अपनी गर्दन जमीन पे डाल दी, जैसे वो भी मर गया। इसे बड़ा अफसोस हुआ, उसकी भी जान चली गई, इसकी जान भी चली गई। इसने मारे अफसोस के उसे बाहर जैसे निकाला तो वो तोता उड़कर सामने शाख पे जा बैठा। वो हैरान हुआ कि अजीब तोता है, कहा ये क्या मसला है, कहा हमारे बिलादरी के लोगों ने हमें सबक दिया है, अगर जिंदगी का मजा चाहते हो तो पहले मर के दिखाओ। जिंदगी के मजे चाहते हो तो पहले मर के दिखाओ। तो उसने अपने अमल से हमें सबक दिया था कि मर जाओ फिर जिंदगी मिल जाएगी। तो अल्लाह भी कहता है, अल्लज़ी खलक़ल मौत वल हयात, अल्लज़ी खलक़ल मौत वल हयात, अल्लाह वो जिसने मौत पैदा की, जिसने जिंदगी पैदा की। हालांकि जिंदगी पहले होती है ना, यूं होना चाहिए था, अल्लज़ी खलक़ल हयात वल मौत, जिसने जिंदगी और मौत पैदा की। लेकिन मौत का जिक्र पहले, जिंदगी का जिक्र बाद में, सबक मिला अरे इस जिंदगी के मजे भी चाहते हो तो पहले मर के दिखाओ, तब इस जिंदगी के मजे आएंगे। हाँ, इस जिंदगी के भी मजे चाहते हो ना, सुकून चाहते हो, राहत चाहते हो, चैन चाहते हो, आपस की मोहब्बतें चाहते हो, आपस की उल्फतें चाहते हो, दिलों की बहारें चाहते हो, दिलों की मोहब्बतें चाहते हो, तो पहले उस वतन की मरना सीखो, उस वतन की जिंदगी सामने रखो, मरना सीखो, तब इस जिंदगी का मजा भी आएगा। और जो मरना भूल जाते हैं, सच कह रहा हूँ, वो इस जिंदगी का मजा भी भूल जाते हैं। आज दुनिया में इस जिंदगी का सामान बहुत है। शायद माजी में इंसानों के पास इस जिंदगी के ऐश और इशरत का सामान इतना कभी नहीं था, इतना सुकून का सामान कभी नहीं था, इतना राहत का सामान कभी नहीं था, इतने चैन के वसाइल कभी नहीं थे। न ऐसी सवारियां थी, न ऐसे मोहल्लात थे, न ऐसी आसाइशें थी, न ऐसी राहत ही थी। लेकिन कसम खा के कहता हूँ, जितना आज इंसान परेशान है, माजी के अंदर कभी इंसान इतना परेशान नहीं था। क्यों? क्यों? एक ही वजह है, एक ही वजह है कि माजी का इंसान किसी न किसी खाने में उस वतन को याद रखा करता था। और आज का इंसान ऐसा दुनिया के अंदर मदहोश है कि आखिरत को बिल्कुल ही भूल गया। तो वो कलमा पढ़ने वाला भी परेशान नजर आता है, वो मुरूसी मुसलमान भी परेशान नजर आता है, उसकी जिंदगी का सुकून भी खत्म, उसकी जिंदगी का चैन खत्म, वो भी डिप्रेशन की गोलियां खा रहा है, वो भी टेंशन की गोलियां खा रहा है। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। मुसलमान और ये बीमारियां, ये क्या? गैरों की बीमारी तो समझ में आती है ये, इसलिए कि उनके सामने उस वतन का तसव्वुर कोई नहीं, इसलिए उनके यहाँ ये बीमारियां बहुत हैं। जापान हमारे एशिया में रोल मॉडल की हैसियत रखता है, हर चीज जापान की। पिछले साल 35,000 आदमियों ने खुदकुशी की, इतने जिंदगी से परेशान हुए 35,000 आदमियों ने। पहले ये आलमी रिकॉर्ड स्वीडन का था, सबसे ज्यादा खुदकुशियां। एक मुल्क जब दूसरे मुल्क से सौदे करता है असलहे के, तो बहुत बड़ा बजट बनता है, सालाना बजट बहुत बड़ा बनता है। लेकिन वो सारे सालाना बजट थोड़े हैं, सारे सालाना बजट थोड़े हैं, लेकिन दुनिया में जो डिप्रेशन के गोली का बजट है वो सबसे ज्यादा है। अल्लाह अकबर, क्या चीज है वो वतन जिसके बदौलत ये जिंदगी संवरा करती थी और इस जिंदगी का सुकून मिला करता था। आज इंसानियत उसे भूल गई है। देखो भाई, अगर दो ट्रेनें हो और एक पाकिस्तान जा रही हो और दूसरी ईरान जा रही हो, जाना मैंने पाकिस्तान हो और गलती से कहां बैठ जाऊं, ईरान वाली में बैठ जाऊं, बताइए ना, जितनी गाड़ी तेज चलेगी इतनी परेशानी बढ़ेगी नहीं बढ़ेगी? जितनी गाड़ी तेज चलेगी इतनी परेशानी बढ़ेगी ना। कोई कोई खाने के देगा मजा नहीं आएगा, पीने के लिए देगा मजा नहीं जाएगा, दोस्तों में बात करने का जी नहीं चाहेगा, अरे मियां जरा सो जाओ, नींद ही नहीं आएगी, ऐसा ही है ना। इसलिए कि गलत गाड़ी पे कदम पड़ गए ना, गलत गाड़ी पे कदम पड़ गए, जब से हम अपनी मंजिल भूले हैं। जितनी जिंदगी गाड़ी तेज चल रही है इतनी परेशानी बढ़ रही है, हमारे कदम गलत पड़ गए ना, जिंदगी का रुख गलत पड़ गया है। तो जितनी जिंदगी गाड़ी तेज चल रही है इतनी परेशानी और बेचैनी बढ़ रही है। अगर पाकिस्तान की गाड़ी पे कदम रख जाऊं और पहुंच जाऊं, थके मांदा बड़ी मुश्किल से गाड़ी मिली और तबीयत के मुताबिक खाना भी नहीं मिल रहा, मशरूबात भी नहीं मिल रही, सीट भी मजेदार नहीं, लेकिन दिल को समझा लेता हूं, कोई बात नहीं भाई, पहुंच जाओगे पाकिस्तान में सब कुछ मिल जाएगा। होता ही नहीं ऐसा, सब कुछ मिल जाएगा मेरे अजीजो। अगर हमारी जिंदगी का रुख अपनी मंजिल की तरफ हो जाए, भूखे भी होंगे तब भी अंदर तसल्ली होगी, प्यासी भी होंगे तब भी अंदर तसल्ली होगी, दुनिया नई भी होगी तब भी अंदर से मुतमईन हो, कोई बात नहीं मियां, वतन जाकर सब कुछ मिल जाएगा। लेकिन कोई याद तो रखे उस वतन को, आज वो वतन ही सामने नहीं है। एक आदमी बस का दरवाजे पे खड़ा है, बड़ी मुश्किल से पकड़ा हुआ उसने वहां ऊपर का सरिया, लटका हुआ पीछे, और उसका पूरा जिस्म बस से बाहर, जैसे पाकिस्तान में होता है, और उसके पांव बड़ी मुश्किल से दरवाजे के अंदर हैं। कोई देखने वाला कहेगा बड़ा मुश्किल से सफर कर रहा है, लेकिन कनेक्टर उसे कह दे मियां अगला स्टॉप तेरा है, तो बताइए ना ये मुश्किल तरीन सफर भी उसके लिए आसान हो जाएगा नहीं हो जाएगा? अगला स्टॉप मेरा है। इसी तरह मेरा अजीजो, जब मुसलमान के सामने उस वतन का स्टॉप हुआ करता था तो मुश्किल तरीन जिंदगी भी इसके लिए बर्दाश्त करना आसान हो जाती थी, मुश्किल तरीन जिंदगी भी इसके लिए बर्दाश्त करना आसान हो जाएगा, अगला स्टॉप मेरा है। लेकिन वो वतन तो आज बिल्कुल नजरों से ओझल ही है, कभी सोचते भी है वो वतन भी है, मैंने मरना भी है, मेरी ये जिंदगी असल कामयाबी नहीं है। अल्लाह जो कह रहा फमन ज़ुहज़िहा अनिल नार वउदखिलल जन्न फकद फाज, जो जहन्नम से बच गया जन्नत में चला गया वो कामयाब है, वो कामयाब है। तो जो उस वतन को सामने रखकर जिंदगी गुजारेगा वो वतन तो मिलेगा मिलेगा, इस वतन के भी मजे फिर ही मिलेंगे, वरना वो वतन तो उजड़ेगा उजड़ेगा लेकिन इस वतन का भी सुकून नहीं मिलेगा, चैन नहीं मिलेगी, मोहब्बतें नहीं मिलेंगी, आपस का प्यार नहीं मिलेगा, दिलों के अंदर यहाँ सफाई नहीं मिलेगी, ये अंदर की बीमारियां कीने बहुत हसद दुनिया परस्ती, ये बीमारियां जड़ से निकलती तब है जब आदमी उस वतन को सामने रखता, उस वतन को सामने रखता, वरना ये अंदर की बीमारियां नहीं जाती, अंदर के अमराज नहीं जाते और खुलूस नहीं आया करता। तो वो वतन जिंदगी है। लेकिन मेरे अजीजो गफलत ऐसी अल्लाह को मुत्तकासु हत्ता ज़ुरतुमुल मकाबिर, अल्लाह से बड़ा इंसानी नफ्सियात पर, और इंसानी नफ्स को कौन ज्यादा पहचानता है, नफ्स पे हाथ रखा और कहा अल्लाह को मुत्तकासु, माल की बहुतात ने तुम्हें ऐसा गाफिल कर दिया तुम्हें कोई खबर ही नहीं कहाँ जाना है, हत्ता ज़ुरतुमुल मकाबिर, होश तुम्हें तब आ जब तुम कब्रों में जा पहुंचे, अल्लाह को मुत्तकासु, इस माल की बहुतात ने और दुनिया की ऐशों ने ऐसा गाफिल कर दिया मजाले के सोचें कहाँ जाना है, होश तब आता है जब यहां से रुखसत होते हैं। हारून का बेटा बड़ा समझदार था, अपने अब्बा से कहने अब्बा अब्बा जी या साहिब ला तक्तरिर बितनाउमी فإن النعيم يزول والعمر ينفذ وإذا حملت على القبور جنازة فعلم أنك بعد محمول. أبا دنیا کی نعمتیں دھوکے میں نہ ڈالیں، یہ نعمتیں ایک ایک کر کے چھن جا کرتی ہیں، جوانی رخصت ہو جا کرتی ہے، چہرے کا حسن چلا جا کرتا ہے، آنکھوں کی بینائی کمزور ہو جا کرتی ہے، کانوں کی سنوائی بھی ختم ہو جا کرتی ہے، دماغ بھی شل ہو جا کرتا ہے، گویائی بھی ختم ہو جا کرتی ہے، کمر بھی جھک جا کرتی ہے، گھٹنوں میں درد شروع ہو جا کرتا ہے، ارے بھائی جیب خالی ہو جا کرتی ہے، دکانوں پر فیکٹریوں پہ دوسرے لوگ آ جا کرتے ہیں، اور ایک دن آتا ہے زندگی کی نعمت بھی چلی جاتی ہے۔ یا صاحب لا تغترر بتنعمی فإن النعیم یزول، یہ نعمتیں ایک ایک کر کے چلی جاتی ہیں۔ وَإِذَا حَمَلْتَ عَلَى الْقُبُورِ جَنَازَةً وَإِذَا حَمَلْتَ عَلَى الْقُبُورِ جَنَازَةً فَعَلَمْ أَنَّكَ بَعْدَهَا مَحْمُولُ، جب تو کسی کو دیکھے لوگ اسے کندھے پہ سوار کر کے اس کو اس کے وطن لے کے جا رہے ہیں تو ایک لمحے کے لیے سوچ لے کل تو نے بھی اس سواری پہ سوار ہو کے اپنے وطن جانا ہے، تیرا وطن بھی یہ نہیں ہے، تیرا وطن بھی یہ نہیں ہے۔ ایک جنازہ جا رہا ہے، ایک صحابی سے پوچھا کہ کس کا جنازہ ہے، اور صحابی نے کہا تیرا جنازہ ہے، اوہو چہرے پہ بل آ گئے، غصہ غضبناک، میرا جنازہ؟ ابو ہریرہ کہنے لگے کیوں ناراض ہوتا ہے، بتا دوں یہ میرا جنازہ ہے بس۔ ارے میاں جانے والا چلا گیا، وہ بتا رہا ہے کہ تو نے بھی یوں ہی جانا ہے، بتا رہا ہے وہ، اب تو موت کے تذکرے اچھے نہیں لگتے نا۔ ارے میاں کوئی اپنے وطن سے بھی گھبرایا کرتا ہے؟ ہاں میں کیوں گھبرا رہا ہوں اپنے وطن سے آج، اس لیے کہ اس وطن کے لیے کیا کیا ہے میں نے، اس وطن کے لیے بنایا کیا ہے میں نے، اس وطن کو میں نے سنوارا کتنا ہے۔ فطرت ہے انسان کی، جہاں وہ لگاتا ہے اور جہاں کی محنت کرتا ہے اور جہاں کے محلات بناتا ہے وہاں جانے کا جی چاہتا ہے، وہاں کے تذکرے بھی اچھے لگتے ہیں، اور جہاں کچھ نہیں میں ساتھیوں کو مثال دیا کرتا ہوں, اگر میں اورنگی ٹاؤن کراچی کا علاقہ ہے, پسماندہ علاقہ, اگر وہاں میں رہ رہا ہوں, وہ مجھ سے کہتے ہیں ڈیفینس کے اندر 4000 گز پہ تیری کوٹھی تیار ہے اور 2000 گز پہ تیرا گارڈ, اس میں گارڈر بھی ہے, 5 گاڑیاں بھی کھڑی ہیں اور شاندار, یہ لے چابی, یہ لے چابی, تو کتنی خوشی سے آؤں گا اورنگی ٹاؤن سے ڈیفینس, کتنی خوشی سے آؤں گا. اور جب مسلمان اس وطن کو سامنے رکھ کے زندگی گزارتا ہے, جب دنیا سے جانے لگتا ہے تو اللہ کے فرشتے کہتے ہیں یہ لے وہاں اپنی جنت کے ڈیفینس کی چابی, الموت تحفۃ المومن, موت مومن کے لیے تحفہ بن کے آتی, الموت تحفۃ المومن, موت مومن کے لیے تحفہ بن کے آتی ہے. دنیا والے رو رہے ہوتے ہیں اور یہ ہنستا ہوا جا رہا ہوتا ہے. جب یہ دنیا میں آیا تھا یہ رو رہا تھا, دنیا ہنس رہی تھی, یہ رو رہا تھا, دنیا ہنس رہی تھی, اور جب جائے گا تو یہ ہنستا ہوا جائے گا, دنیا والے رو رہے ہوں گے. الموت تحفۃ المومن, موت مومن کا تحفہ ہے. میرے نبی فرمایا کرتے تھے الدنیا سجن المومن و جنت الکافر, یہ دنیا مومن کے لیے قید خانہ ہے. کسی قیدی کو وی آئی پی جیل مل جائے نا, وی آئی پی قید خانہ مل جائے, تب بھی وہ وہاں رہنا پسند نہیں کرتا, کیا کہتا ہے گھر جاؤں. کوئی سیاسی قیدی ہو, بڑا قیدی ہو اور وی آئی پی اس کی جیل ہو, لیکن پھر بھی وہاں رہنے کا جی نہیں چاہتا, گھر جانا چاہتا ہے. مسلمان دنیا میں کتنے ہی وی آئی پی رہے, لیکن اگر سچا مسلمان ہے تو اسے یہاں جی نہیں لگتا, اپنے اللہ سے ملاقات کا جی چاہتا ہے. ہاں الدنیا سجن المومن, پھر جیل میں رہنے والا شخص آزاد نہیں ہوا کرتا, جو کھائے مرضی, جو پہنے مرضی, جب سوئے مرضی, جب نکلے مرضی. نہ اس طرح مومن دنیا کے اندر آزاد نہیں ہوتا,